नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर पनि सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका अबका चुनौतीका विषयमा छलफल गर्दैछौं। लामो छलफल र बहसपछि माओवादी र एमाले पार्टीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ। जेठ 3 गते दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको हो। पार्टीको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ। दुई पार्टीबीचको एकताले वाम सरकारको नेतृत्व गरेका ओली सरकारलाई विकास र समृद्धिका लागि काम गर्न थप सहज पनि भएको छ। तर विगतका इतिहासलाई हेर्ने हो भने नेपालका कम्युनिष्ट पार्टी मिलेका भन्दा फुटेका धेरै छन्। आज हामी दुई ठूला पार्टी एमाले र माओवादी एकताका जटिलता र नवगठित नेकपाका चुनौतीका विषयमा नेता जनार्दन शर्मासँग छलफल गर्दैछौ। माओवादी केन्द्रका तत्कालीन नेता शर्माले पार्टी एकताका लागि शुरूवातबाटै अग्रसरता लिनुभएको थियो। शर्माजीलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद। पार्टी एकता गर्नुभयो, निकै दौड़धुप पनि भयो। कतिको यो बीचमा शास्ति छलफलको क्रममा दौड़धुप चल्यो? झन्डै 9 महिनासम्मको अवधिमा चाहिँ
विषय राष्ट्रको पक्षमा, जनताको पक्षमा गर्ने कामहरू गर्दा जतिसुकै परिश्रम गर्न परे पनि त्यो शास्ति हुँदैन, होइन? किनभने यो एकता पार्टी जोड्न, दुईटा पार्टी जोड्न, कार्यकर्ता जोड्न गरे एकता होइन। यो नेपालको अहिलेको गरिबी होइन को जो अवस्था छ, बेरोजगारीको जो अवस्था छ, नेपाली जनताले जो दुःख कष्ट भोगेको छ, यसको अन्त गर्न गरेको हो। त्यसो भएर यसको उद्देश्य धेरै महान छ, होइन? धेरै दूरगामी छ, धेरै पर सोचेर गरेका छ। यो गरौँ ठुलो पार्टी बनाऊ भनेर गरेका होइन। यो देशको राजनीतिक अस्थिरताको अन्त गरेर नयाँ संविधान बनाउँदासम्म हामी नेपाली जनताले लडेका युद्धहरू, जनयुद्ध, जनआन्दोलन, ठूलो त्याग बलिदान, हजारौं घाइते, बेपत्ता, तमाम कुराहरू जे भएको छ त्यसको परिणामस्वरूप नयाँ संविधान आयो। नयाँ संविधानमा नीतिगत रूपमा, संवैधानिक रूपले हामीले अधिकारहरूलाई लेख्यौं, तर त्यसलाई लागू गरे जनताले पाउनु पर्यो नि। स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्प्रभुता, आवासको अधिकार भनेर मौलिक अधिकार भनेका छौँ हामीले। अनि उपचार पाउनु पर्यो नि जनताले, खान पाउनु पर्यो नि जनताले, पढ्न पाउनु पर्यो नि बालबच्चाले, घर नभएल घर पाउनु पर्यो नि भन्दा यी अधिकारहरूलाई कार्यान्वयन गर्नु छ ठूलो चुनौती छ हाम्रो लागि। यो
भनेको यो आवश्यकता थियो, दुई पार्टी बीच कार्यकर्ता र नेताहरूका कुरा मिल्नुभन्दा पनि नागरिकीय अपेक्षा अनुसार, आवश्यकता अनुसार एकता गरिएको हो।
यो राष्ट्रकै आवश्यकता हो के? यो कोही सीमित मान्छेको कुरा, राष्ट्रको आवश्यकता कुरा भयो भने राष्ट्रको आवश्यकताभित्र पार्टीहरू त आउनु पर्यो, राष्ट्रको आवश्यकताभित्र नेताहरू आउनु पर्यो, राष्ट्रको आवश्यकताभित्र कार्यकर्ता आउनु पर्यो, राष्ट्रको आवश्यकता जनता आउनु पर्यो। त्यो राष्ट्रको आवश्यकता हो नि। राष्ट्रिय समृद्धि भने एउटा पार्टी विशेषको हुन्छ र त्यो हुँदैन नि, आम नेपालीको हो नि त। त्यसकारणले यो राष्ट्रिय आवश्यकता भएको हुनाले, राष्ट्र हितमा गरेको एकता भएकोले यसमा गर्दाखेरि आए थुप्रै चुनौती, समस्याहरू आए। तर केलाई बनायो केन्द्र भन्दा राष्ट्रको स्वार्थलाई केन्द्र बनाएको हुनाले सबै कुरा जतिसुकै दुःख कष्ट भए पनि ती सामान्य भए।
अब चुनौतीको कुरा अलिक गरिहालौ न। प्रचण्डले एकताको नजिक पुगेका बेला 50-50 अर्थात बराबरी हिस्सा नभएसम्म एकता गरिँदैन भन्नुभएको थियो उहाँले। अहिले तपाईँहरूले एकता गर्नुभयो के 50-50कै संख्यामा एकता भयो त अहिले? तर त्यो देखिँदैन।
अब त्यो नदेख्ने नदेख्ने कुरा हो,
भयो कि भएन। तपाईँको माग त त्यो थियो, नभए एकता हुँदैन भन्नुभएको थियो।
समानताको आधारमा भनेको थियो, दुईटा पार्टीहरूको बीचमा वैचारिक हिसाबले पनि समानताको आधारमा, होइन संगठनात्मक रूपले पनि समानताको आधारमा न्यायोचित पनि हुनुपर्छ भन्ने कुरा भन्नुभएको अध्यक्ष प्रचण्डले। त्यो कुरा वैचारिक रूपमा अब हामी के गर्दैछौँ त भन्दाखेरि, अहिलेसम्म हामीले लिएका विचार र कार्यदिशाहरूलाई आजको सन्दर्भमा नयाँ ढंगले संश्लेषण गर्ने भन्ने कुरा गरेका छौं, नयाँ बनाउने, अब नयाँ समाजवाद उन्मुख, अब जनताको एउटा लोकतन्त्रलाई पिसो डेमोक्रेसीलाई कसरी समाजवादमा पुर्याउने भन्ने कुराको कुरा हामीले लेख्यौं, त्यो समानताको आधारमा बढ्यो। अब संगठनात्मक रूपले पनि हामीले थोरै संख्या तलमाथि पार्दाखेरि समानताकै आधारमा छ, अलिकति थोरै बढी घट्यो भन्दा न्यायोचित पनि भयो, मनोविज्ञान हुन्छ नि, अलिकति फरक त भयो हुन्थ्यो भन्नेलाई पनि न्यायोचित भयो, ठूलो अन्तर पनि छैन, समानता पनि भयो भन्दा त्यो प्राविधिक विषय भन्दा पनि मनोवैज्ञानिक रूपले पनि वस्तुगत हिसाबले पनि एउटा पार्टी एकतालाई मजबुत बनाउने उद्देश्यले भनेको कुरा हो त्यो, पार्टी एकतालाई मजबुत, कसैले पनि आफूलाई अलिकति अर्कै केही भएको फिलिङ नगरोस् भनेर भनिएको कुरा हो, त्यस कारणले त्यसरी नै भएको छ, भने जसरी नै भएको छ, त्यसमा केही समस्या छैन।
पार्टी एकताका लागि तपाईँको दौड़धूप शुरूदेखि नै थियो, यो बीचमा प्रचण्डले एकता गरिहाल्दा पनि, गरिसक्दा, नेकपा बनिसक्दा पनि प्रचण्डकै सहयात्री जो हिजो पूर्व प्रधानमन्त्री र प्रचण्डका महत्वपूर्ण सारथी तपाईँका पनि नेता बाबुराम भट्टराईले पार्टी चलाउन नसकेर एमालेमा विलय बनाउनु भयो, पार्टीलाई भन्नुभयो, एमालेमै विलय भएको हो कि एकताका मात्रै हो, किनकि बाहिर त धेरैले यो विलय नै भनेका छन्, विलय हो या एकता हो?
बाबुरामको यो तल्लो स्तरको भनाइप्रति म टिप्पणी गर्न चाहन्न, टिप्पणी गर्न लायक म ठान्दिनँ, दुनियाँले देखाएको छ नि यो पार्टी कसले कसरी चलाउँछन् भन्ने कुरा, स्वयं उनीहरूले कसरी चलाछन् दुनियाँले बुझाएको छ नि, छोड्दोरहेछ यस्तो कुरा, जरुरी छैन।
तर बाबुराम हिजो त्यत्रो जनयुद्ध लड्दाखेरि एकताको कुरा हिजो पनि चलाएको छ तपाईँहरू बीचमा, जो बाबुराम पछि छुट्टिए, अहिले आउँदा प्रचण्डजी यता एमालेतिर तपाईँहरू एउटा पार्टी बन्दा उहाँहरूको विकल्प त बाँकी नै छ होला नि, होला, टिप्पणी त गर्न मिला नमिल्ला आफ्नो ठाउँमा छ, तर सम्भावना त बाँकी नै रहन्छ नि, किनकि तपाईँहरूले सुरुमा त गठबन्धन गर्ने घोषणै गर्नुभएको थियो।
पार्टी चलाउन सक्ने बाबा बाबुराम यहीँ हुन्थे नि, बाबुरामलाई त अध्यक्षले प्रचण्डले अध्यक्षको प्रस्तावै राख्या हुन् नि, हाम्रो हिजोको माओवादी पार्टीको अध्यक्षै बनाउने प्रस्ताव राख्या हुन् नि, चलाउन सक्ने हिम्मत भए त बाबुराम यहीँ भइराख्थे, त्यस कारणले मैले टिप्पणी नगर्न खोजेको।
अब अहिले एकतापछि तपाईँहरूको हाई कमान्ड टिम बनेको छ, अहिले 9 सदस्यीय छ, केही थपघटको कुरा पनि चलिरहेको छ, तपाईँ आफै पनि लामो समयदेखि एकताका लागि दौड़धूप गर्नुभयो, निकै खट्नुभयो, तर यो हाई कमान्ड टिममा पर्नु भएन, किन?
होइन, यो एकता कुनै पद पाउन गरेको होइन, एकतामा म किन लागे भन्ने कुरा कुनै पद विशेष लिउँला भनेर होइन, अथवा हाम्रा दुईटा अध्यक्षहरू बनाउँला भनेर होइन, होइन कुनै कमिटी विशेषमा कसैलाई बढुवा घटबुडा गर्नुलाई भने होइन, मैले अघि भने यो एकता मैले गरेको प्रस्ताव होइन, म गृहमन्त्री हुँदा गएर मैले मेरो अध्यक्षलाई भने हामी यो अहिले भएको अवस्थाबाट अब जान सक्दैनौँ, नयाँ ढङ्गले जानुपर्छ र कम्युनिस्ट आन्दोलनलाई केन्द्रीकृत एकीकृत गरी तपाईँले नेतृत्व गर्नुहोस् भनेर मैले प्रस्ताव गरेको, बहस सुरु त्यहाँबाट भएको, छलफल त्यहाँबाट सुरु भएको, त्यही कुरा गएर मैले वर्तमान सामान्य प्रधानमन्त्रीलाई त्यति बेला कि एमालेका अध्यक्ष केपीओलाई मैले भनेको, किन तपाईँहरू अलग र थलग रिसाएर बस्नुहुन्छ, होइन कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नुहोस्, जीवन यति लामो जीवन कम्युनिस्ट आन्दोलनमा लाएर यो देशको कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने तपाईँलाई इच्छा छैन, चाहना छैन, किन नगर, यो सम्भावना छैन भने मैले कुरा गरेको हुँ, फर्स्टमा कुरा गरेको, बेला बेला चर्चा त हुन्थ्यो, भइराख्या हुन्थ्यो, तर कुरा प्रस्ताव मैले गरेको दुवै नेतालाई र गर्दै 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 ल्याएर एउटा वातावरण बनाएर उहाँको छलफल गर्ने परिस्थितिमा ल्याइपुर्याएको हो, त्यो त्यो त्यसका आन्तरिक पक्षहरू छन्, अहिले धेरै कुरा नगरौँ त भन्दा यो कुरा, यो एकताबाट मैले देखेको एउटै कुरा हो राष्ट्रको समृद्धि, मैले यो एकताबाट देखेको एउटै कुरा हामी समाजवादतिर अगाडि बढ्ने, मैले देखेको एउटै कुरा अर्को कुरा हो कि यो देशको राष्ट्रिय सार्वभौमिकताको सुदृढीकरण होइन, आत्मनिर्भर अर्थतन्त्र होइन, अहिलेको मतलब हाम्रो बेरोजगारीको अन्त्य, गरिबीको अन्त्य, यही छपना देखेर लागेको योग्यता हो। अब पार्टी कमिटीहरू निर्माण हुँदा हाई कमान्ड छ, ठिक छ, त्यो कमान्डले सही दिशा लग्दा त्यसलाई राम्रो सहयोग गरेर हामी जान्छौँ, कमिटी यहाँ कहाँ बस्ने ठूलो कुरा होइन, पदको लिने ठूलो, काम के गर्ने ठूलो कुरा हो, मेरो सिद्धान्त फरक छ, काम राम्रो काम गर्न सक्यो भने पद ठूलो कुरा होइन, पद आवश्यकताले जो पनि बस्न सक्छ, काम गर्ने हो, काम हुनु पर्यो, कामबाट परिणाम आउनु पर्यो,
तपाईँ आफूले पनि यत्रो काम गर्दा कमिटीमा त रहन पर्थ्यो,
म कमिटीमै छु नि, म केन्द्रीय कमिटीमा छु, स्थायी कमिटी बन्दैछ, म त्यसमा परौँला अथवा नपरौँला त्यो पनि म नभनौँ, म कमिटीमै हुन्छु नि, पार्टीमै हुन्छु नि, म त कुनै पनि कमिटीमा जहाँ पनि म खुसी भएर काम गर्न सक्छु नि, मैले त होइन त्यसकारणले मलाई कमिटीको त्यति चिन्ता पनि छैन, त्यो पाउनमा लागेको पनि होइन। अहिले जे बनाइएको छ नौजनाको त्यो ठिक छ, यो तत्कालीन रूपमा अहिले बनाइएको हो, भोलि पार्टीका एउटा विधि प्रक्रियाहरू हामी समग्रमा अहिले त तत्काललाई बनाइया छ, भोलि एकतालाई सम्पन्न गर्न 3 महिनाभित्र तलसम्म हामी तयार गर्छौँ, हामी निश्चित समयमा महाधिवेशन गर्छौँ होइन। महाधिवेशनमा जाँदाखेरि जनताले कार्यकर्ताले आफ्नो ढङ्गले रोज्छन् मान्छेहरूलाई होइन, कसलाई चाहन्छन् त्यसैलाई बनाउँछन्। त्यस कारणले अहिले त हामी एकतालाई सम्पन्न गर्नलाई बनाइएको कुरा हो नि यो, यो अहिले ठिक छ होइन, अगाडि बढ्छ। त्यस कारणले त्यो कमिटी हुने नहुने कुरा होइन, हामी पार्टीमा छौँ, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी सदस्य हुनुमै गौरव छ नि,
त्यसैले ठूलो असन्तुष्टि पनि छैन यो विषयमा। खै पछि हामीलाई अहिले तपाईँले आन्तरिक भन्नुभयो, निकै जटिलता पनि थिए। हिजो केपी शर्मा ओलीकै शब्द सापटी लिने हो भने माओवादी जस्तो काँतर पार्टीसम्म एकता गर्न सकिँदैन भन्नुभएको थियो कुनै बेला उहाँले, अहिले त्यही पार्टीको अध्यक्ष भन्नुभएको छ दुवैजना। कतिको जटिल तपाईँलाई लाग्यो बीचमा झन्डे 9 महिना प्रत्यक्ष खट्नुभयो तपाईँ, छोटोमा भनिदिनुहोस् न त्यो अनुभव।
को बहादुर को कातर थिए भन्ने कुरा त नेताहरूको कहाँ कति बेला के भनौँ त्यसलाई मुड भनौँ, धेरै कडा शब्द प्रयोग नगरौँ, मुड के आउँछ त्यसरी बोल्ने कुरा त्यो अर्कै कुरा हो,
अपरिपक्वता थियो
त्यो मुड मुड कहाँ बिग्रिया थियो, कति बेला को नेताले के बोले त्यतातिर म जान चाहन्न। म यति भन्न चाहन्छु कि यिनै नेताहरूले होइन हिजो एक अर्का पार्टीलाई जसरी बुझेका थिए, जसरी आरोप प्रत्यारोप गर्थे, त्यो गलत थियो है। आज जसरी नेपालमा राजनीतिक स्थायित्वको लागि, राष्ट्रिय समृद्धिको लागि र समाजवाद अगाडि जानको लागि यो दुई शक्ति मिल्नुपर्छ भन्ने ठाउँमा नेताहरू आइपुगे, यही सही छ, यही सही हो। हिजो उनले हजार कुरा भने भने ती कुरा छोडिदिनुहोस् कि अर्थ छैन, आज जे निर्णय गरेको छ यही सही हो।
तर जनार्दन चाहिँ यो धेरैले नसकेको काम तपाईँहरूले गर्नुभयो, अलि बढी तपाईँ चारजना अझ बढी दोस्रो पुस्ताको नेता भनेर तपाईँलाई भन्छन् धेरैले, तपाईँको खटाई तपाईँको यो समन्वयका लागि ठूलो भूमिका छ, इतिहासमा ठूलो समीक्षा पनि होला यसको। तर निकै जटिलता त थियो नि दुई नेतालाई एक ठाउँमा ल्याएर अहिले एउटै पार्टी बनाउन।
इतिहासले के गर्छ त्यो आफ्नो कुरा हो, त्यो ठाउँमा रहला होइन। मैले आफ्नो विवेकले जे लाग्यो होइन, म त गृहमन्त्री थिएँ, मैले गृहमन्त्री आरामले खाइराखे भए हुन्थ्यो नि, म गृहमन्त्री छोडेर एकतामा लागेको हुँ र लाग्दै गर्दा अरू साथीहरूलाई पनि मैले टिममा सामेल गराएको हुँ, एक्लै त सम्भव थिएन। वामदेवजी र म सुरुमा लागेका हुँ, मुख्य लागेको वामदेवजी र म पहिलो चरणमा लागेको, दोस्रो चरणमा अरू साथीहरूलाई पनि हामीले साथमा लिएर यो काम गरेका हौँ, त्यो एउटा पाटो हो। अब जटिलताहरू थियो, जटिलता किन थियो भन्दा नेताको दिमाग सबभन्दा संवेदनशील हुन्छ है, सबभन्दा सर्वोच्च नेताहरूको दिमाग एकदम संवेदनशील हुन्छ,
त्योभन्दा बढी अडानमुखी पनि हुन्छ।
संवेदनशील यसकारणले हुन्छ कि उनीहरू कहिले सानो कुराले पनि भड्किन्छन् होइन, कहिले उनीहरूले ठूला ठूला कुराहरू पचाइदिन्छन् होइन, त्यो हुन्छ, त्यो संवेदना हुन्छ। हो त्यो संवेदनशील वस्तुसित त्यो चेतनासित भनौँ न, वस्तु भन्नु भएन, चेतनासित खेल्ने कुरा आफैमा चुनौतीपूर्ण हो नि, आफैमा चुनौतीपूर्ण हो। कहीँ अलिकति भाषा बिग्रियो भने होइन, अलिकति कहीँ त्यो अलिकति तरिका बिग्रियो भने ठूलो अर्थ लाग्छ। त्यस कारण त्यो संवेदनशील चेतनासित खेल्ने कुरा होइन, त्यो पनि दुईटा त्यस्ता नेता एउटा झापा आन्दोलन हुँदै होइन, त्यहाँबाट उद्घोष गर्दै अगाडि बढेका, 14 वर्ष कति वर्ष जेल दिमु ठुलो यातना खपेर के भन्छ जेलको सेलमा बसेर कष्टपूर्ण जीवन बिताएर फेरि शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट कम्युनिस्ट आन्दोलन अगाडि लग्न सकिन्छ भन्ने मदन भण्डारीको मान्यताको आधारमा अगाडि बढेका नेता, पछिल्लो चरणमा राष्ट्रको लागि म राष्ट्रवादी के गर्छु भनेर पुरै छाएका नेता, अर्कोतिर यो देशको निरङ्कुश तन्त्रलाई अन्त गर्न अरू यो तरिकाले हुँदैन, क्रान्तिकारी बाटोबाट जानुपर्छ, लड्नुपर्छ, युद्धको बाटो जानुपर्छ भनेर उथल पुथल गर्दै सबै उत्पीडित जाति वर्ग क्षेत्र लिङ्गहरूलाई मतलब उठाउँदै होइन तिनको अधिकारलाई स्थापित गर्दै संविधान सभाको नारा ल्याउँदै संविधान सभा मार्फत राजतन्त्रलाई सिद्ध्याउनुपर्छ फाल्न सकिन्छ भन्ने कुराहरूको उद्घोष गर्दै आएर फाल्न होइन सकेका अर्का नेता, यी आफ्नो ठाउँबाट हेऱ्यो भने होइन
आफ्ना क्षेत्रबाट आफ्ना धाराबाट हेऱ्यो भने यी त धेरै भयङ्कर छन् नि त। तिनको चेतनासित खेल्ने तिनलाई जोड्ने भनेको त आफैमा जटिल कुरा त हुँदै हो।
के कुराले यी दुईटै नेताको मन खान सकियो त जनार्दनजी?
स्वार्थहीन ढंगले, व्यक्तिगत स्वार्थहीन ढंगले राष्ट्रको वकालत गरेको कारणले, अरू केही पनि होइन। राष्ट्रको वकालत गरे किन, उनको कुरा पनि राष्ट्रकै पक्षमा हो। उनले राजनीति गर्नु, नेतृत्व हुनु पनि राष्ट्रकै पक्षमा थियो। मैले निरन्तर राष्ट्रको समृद्धि र राष्ट्रको भविष्यको कुरा गरेँ, अरू केही पनि। राष्ट्रको भविष्य के हो तपाईँको सपना? राष्ट्रको भविष्य कसरी हुन्छ? राष्ट्रको भविष्य सुनिश्चित त्यति, राष्ट्रको भविष्यको प्रति लगातार लगातार मैले कतै पनि अवचलित नभएर होइन छलफल हुँदै जाँदा नमिलेर खतरा खुत्रुक भएर फेरि तलै झर्ने सर्वसिटी खेले जस्तो होइन, यता गरे 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 मैले 900 झरेर तल झर्छ नि फेरि जिरोमा, त कतिचोटि भयो भयो। तर मैले भने राष्ट्रको स्वार्थ फेरि उक्लिनुपर्छ भन्दै त्यस्ता धेरै चक्रहरू पार गरेर नेताहरूका अन्तर कुन्तरहरूलाई मा भएका प्रश्नहरूको उत्तर एक आपसमा दिन लिने वातावरण बनाइदिएर होइन एकअर्काप्रतिको ठूला आशंका ठूला ठूला खाडलहरूलाई पुर्ने वातावरण स्वयं उनीहरूको छलफलबाट बनाइदिएर होइन त्यो वातावरण बनाएको गरे त मैले होइन नि, मैले गरेर त हुन्न त्यो नि, ती नेताहरूले गरेर मात्रै हुन्थ्यो, तर ती खाडल पुर्ने काममा त मैले लागेँ नि होइन। विश्वासको आधार तयार गरिदिएर एकअर्काप्रति विश्वस्त बनाउन लागेर यो भएको।
चुनौतीको पाटो अझै धेरै छन् खोतले भन्दा, तर अर्को इतिहास के छ भने नेकपा जुन नेपाल कम्युनिष्ट पार्टी 2006 स्थापना भएपछि बीचमा यो मिलेका भन्दा पनि टुटफुटका घटना धेरै पटक कम्युनिष्टहरू फुटेका छन्। अब अहिले यो ठूलो पार्टी एसियाकै तेस्रो ठूलो पार्टी त बन्यो, तर टिकिरहने यही पार्टी भइरहने शंका पनि छ फेरि, त्यसैले कसरी जोगाउने त्यसलाई? तपाईँले यो मिलाउनु भन्दा पनि टिकाउनु अर्को चुनौती छ भन्छन् विश्लेषकहरू।
हामीले अब पार्टी एकता गर्यौं, पार्टी एकता गरिसकेपछि एउटा तत्काललाई अहिले एउटा हामीले एउटा सहमति गर्यौं, दुईटा अध्यक्ष हुने, यसरी जाने, यसरी कमिटी बन्ने भनेर हामीले विभिन्न तहका कमिटीहरू निर्धारण गरेका छौं। र सबै यो पार्टी आन्दोलनमा रहेकालाई हरेक कमिटीमा सम्मानपूर्ण ढंगले होइन सम्मानपूर्ण ढंगले विभेदहीन ढंगले उसको आफ्नो योग्यतालाई त्यहाँ परिचालन गर्न सक्ने हिसाबले हामीले त्यो संगठनहरूमा उहाँहरूलाई व्यवस्थित गर्छौं र उहाँ आफ्नो भूमिका उसले खेल्न पाएको महसुस गराउँछौं। मैले भने पद ठूलो कुरा होइन, काम ठूलो कुरा हो। हरेक व्यक्तिका क्षमता अनुसारको काम पाउने गरी हामी तल इकाइ किन नहोस्, केन्द्र किन नहोस्, ती सबै कमिटीहरूमा त्यो भूमिका सुनिश्चित गरेर सबैलाई काम, यो पार्टी आन्दोलनको क्रान्तिको समृद्धि, क्रान्ति भने समृद्धि हो अहिले, समृद्धिको काममा सबैलाई इन्गेज गरेर राष्ट्र बनाउने अभियानप्रति अझै प्रष्ट पारेर म यो राष्ट्र बनाउने अभियानमा छु है भन्ने एउटा आत्मविश्वास दिलाएर हामी सबैलाई त्यो एउटा संगठनात्मक सेटभित्र हामी राख्छौं र त्यसलाई एउटा सिङ्गो शरीरको रूपमा परिचालन गर्छौं।
तर यो पार्टी टिक्छ टिकिरहन्छ भन्ने ग्यारेन्टी छैन,
होइन पार्टी टिक्ने र नटिक्ने कुरा हुँदैन। पार्टी त समाजमा, समाज हाम्रो समाजमा हाम्रो राजनीतिक व्यवस्थाका आधारमा पार्टीहरू जन्मेका हुन्। हिजो पञ्चायत कालमा पार्टी बनाउने व्यवस्था थिएन, बनाउनु पाइन्न, त्यो लुकी छिपी थिए। अहिले हामीले त्यो कुरा पाउने व्यवस्था ल्याएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो अगाडि छ, पार्टीहरू बनाउन पाइन्छ, वर्गका आधारमा राष्ट्रको स्वार्थ र वर्ग स्वार्थहरूमा पार्टी बन्छन्। पार्टी भनेको त्यो हो, त्यसरी बनेको पार्टी फरक दुईटा कम्युनिष्ट पार्टीहरू एउटै वर्ग धरातलमा थिए, त्यसकारणले आज एकताबद्ध भएका छन्। त्यसकारणले यो नटिक्ने प्रश्नै भएन, टिक्छ कि टिक्दैन भने त प्रश्नै भएन,
टिकाउन चुनौती त छ।
एकता कुरा गर्नुभयो होला, एकता टिक्छ कि टिक्दैन भन्नुभयो होला। एकता त हामीले पार्टी फुटेको करिब 56 भयो, 19 फुट्दै 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 गएको कुरा, र पछिल्लो समय हामी माओवादी हुँदाखेरि माओवादी पार्टी संविधान सभाको विघटन लगत्तै फुट्यो, फुटेकै दिनबाट साथी फुट्न हुँदैन, जुट्नुपर्छ भनेर मैले एउटा पुनर्गठन अभियान, माओवादी आन्दोलन पुनर्गठन अभियान भनेर सञ्चालन गरेँ। धेरै साथीहरू फेरि पार्टीमा फर्केर आउनुभयो, एकताबद्ध भयो होइन। अरू थुप्रै पार्टीहरू निर्वाचनको क्रममा एकताबद्ध गर्यौं हामीले, अहिले ठूला दुईटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध हामी भएका छौं। तर यो निरन्तर अगाडि एकताको प्रक्रिया अगाडि बढ्छ, अब फुटबाट होइन पराजयबाट, फुटबाट, संघर्षबाट विभिन्न अनुभवहरू अनुभूतिहरू लिएर यो राष्ट्रको एकमात्र लक्ष्य अहिले समृद्धि, सामाजिक न्याय सहितको एउटा समाजवाद स्थापना गर्ने उद्देश्य लिएर एकताबद्ध भएको पार्टी होइन हामीले विधिसम्मत ढङ्गले सञ्चालन गर्छौँ त्यस कारणले निरन्तर वर्ष यो 100, 200, 500, 1000 वर्ष अगाडि बढ्छ यो
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका अबका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ नेकपाका नेता जनार्दन शर्मा। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी एमाले र माओवादी पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका अबका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले एमाले र माओवादी एकताका विगतका जटिलता र औचित्यका विषयमा छलफल गर्यौं। अब हामी नवगठित नेकपाका आगामी चुनौतीका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेकपाका नेता जनार्दन शर्मा। शर्माजी, तपाईँलाई फेरि स्वागत छ।
धन्यवाद।
अब दोस्रो चरणमा मैले यो पार्टी फुट्ने फुटाउने क्रम त चलिरहन्छ। नेकपा हिजो एकीकृत नेकपा माओवादी तत्कालीन जनयुद्धबाट फर्केपछि शान्तिपूर्ण राजनीतिमा आउँदा पनि फुटेको थियो, एमाले पनि धेरै पटक फुटेको थियो। अब यो फुट्ने फुटाउने इतिहासलाई फेर्ने जिम्मेवारी तपाईँहरूलाई छ, यसका लागि गुटगत राजनीति एउटा प्रमुख कारण मानिन्छ। एमाले र माओवादीभित्र पनि केही गुट छन् स्वाभाविक, केही देखिन्छ केही देखिएका छैनन्। यो गुटको अन्त्य चाहिँ कसरी गर्ने? तपाईँले
गुट व्यक्तिगत स्वार्थका कारणले गुटहरू हुने हुन्, व्यक्तिगत स्वार्थ जब मान्छेले हावी हुन्छ व्यक्तिमा तब गुटहरू बनाउन शुरू हुन्छन् र गुटहरू बन्छन् है। अब सैद्धान्तिक रूपमा पार्टीको एउटा विधि छ, जनवादी एउटा वातावरणमा आफ्ना विचारहरू सबैले राख्न पाउँदा, छलफल गर्न पाउँदा, त्यसको ओनरसिप लिन पाउँदा, मान्छे त्यसलाई केन्द्रीकृत गरेर संश्लेषण गर्न सक्दा, त्यो एउटा तागतमा बदलिन्छ। त्यसो गरिएन, एउटालाई व्यक्तिलाई लागेको कुरा लादिन्छ भनेपछि के हुन्छ भने त्यसले फुट पैदा गर्छ। विचारको कुरा एउटा छ, वैचारिक रूपले प्रष्टता भएर सिधा अगाडि बढ्ने स्तरको संश्लेषण गर्ने एउटा कुरा हो जसले फुट होइन एकतालाई अगाडि बढाउँछ। दोस्रो कुरा के हो भन्दाखेरि के अरे विधि होइन, विधिभित्र रहेर आफ्ना विचारहरू, आफ्ना क्षमताहरू, आफ्ना योग्यताहरू, आफ्ना सक्रियताहरू, आफ्ना ऊर्जाहरूलाई प्रयोग गर्न पाउने क्षेत्र चाहिन्छ, यो दोस्रो कुरा हो। यसलाई सुनिश्चित गर्दाखेरि त्यसले एकतातिर अगाडि बढाउँछ। तेस्रो कुरा हो राष्ट्रिय आवश्यकता होइन, त्यसलाई बोध गर्ने कुरा हो, सामाजिक दायित्वलाई बोध गर्ने कुरा हो, त्यसलाई बोध गर्दा यो एकतातिर बढ्छ। त्यस कारणले फुटलाई रोक्ने भनेका यिनै तिनवटा कुराहरू हुन्।
तेस्रो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ, यसमा अडिरहन्छन् कि अडिरहँदैनन् नेताहरू, त्यो चाहिँ चुनौती
छ। नेताहरू अडिरहन्छन्। हेर्नुहोस्, मान्छे व्यक्तिको अड्ला नअड्ला म भन्न सक्दिनँ, व्यक्तिको अड्ला को नअड्ला म भन्न सक्दिनँ, व्यक्तिको कुरा होइन। तर अब पार्टीको कुरा र वैचारिक र अहिले हामीले लिएको बाटोको कुरा गर्दा यो अडिरहन्छ, यो अडिरहन्छ। व्यक्तिको आउला जाला त्यो दोस्रो कुरा हो।
तर अलिकति
तर के हो भन्दाखेरि अब यसबाट फुटेर होइन फेरि योभन्दा अरू यो देशको लागि जनताले अर्कै राम्रो गर्छु भन्ने स्थान भइदिएको भए त त्यो ठाउँ हुन्थ्यो, त्यो बाटो छैन, त्यो स्थान पनि छैन।
झन्डै 1.5 वर्ष पनि बितेको छैन, एमाले अध्यक्ष तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले तपाईँहरूकै सरकारलाई अर्थात तपाईँहरूकै गठबन्धनलाई धोका दिएको कुरा थियो, लगत तपाईँहरू मिल्नुभयो, त्यसबाट सिकेको पाठ पनि हुनुपर्छ। त्यसरी केपी शर्मा ओलीका प्रवृत्तिहरू पनि परिवर्तन हुन धेरै समय लाग्दैन, विगतमा महाकाली सन्धिले एमालेभित्रै पनि फुट ल्याएको प्रश्न देखिन्छ। यसमा पार्टीका मुख्य नेताका प्रवृत्तिहरू, मुख्य नेताका केही स्वभावहरूलाई पनि तपाईँहरूले ब्यालेन्समा राख्नुपर्ने हुन्छ, त्यसबारे के सोच्नु भएको छ पार्टीभित्र तयारी गर्ने, छलफल गर्ने भन्ने विषयमा?
होइन, पार्टीभित्र सबै छलफल हुन्छ, पार्टीभित्र नेताको प्रवृत्तिबारे पनि छलफल हुन्छ, नेताको ले दिएको निर्देशन बारे पनि छलफल हुन्छ, उसले लिएको विचार बारे पनि छलफल हुन्छ,
भनेको उहाँहरूको ती व्यवहारहरू सच्चिन पनि त पर्यो नि, अब
उनका कार्यशैली बारे पनि छलफल, सबैको नेता लगायत सबैको पनि त्यसको बारेमा छलफल हुन्छ। त्यो नै छलफल गर्ने हाम्रो पार्टीको विधि हुने भएनले हामी त्यस्तो समस्या आउँदा ती छलफल गर्छौँ, ती हल गर्छौँ यो कुरा। र फेरि विगतका कुराहरूतिर फर्केर हामीले समीक्षा गर्ने भन्दा पनि त्यसको समीक्षा गरेर मैले अघि नै भनिसकेँ, हिजो उहाँहरूले के भन्नुभयो हजार कुरा भनेको भए पनि होइन, गलत विश्लेषण गरेको भए पनि, हिजो उहाँहरूले भनेको कुरा बेठिक थियो र आजको एकता सही हो भने नि मैले, ए आजको एकता सही हो, यो उहाँहरूले गरेको आज साहसिक निर्णय हो, दुवै नेताले यदि केपी ओली यदि प्रचण्ड यिनी नेता हुन्न तेरि यसले साहसपूर्वक निर्णय गर्दैनथे भने, निर्णय गरे बापत यिनलाई आलोचना पनि होला नि, यिनले निर्णय गरे हामीलाई सोधेनन् हामीलाई वास्ता गरेनन् भन्ने अलिअलि मन दुख्या त होला नि। तर त्यो दोस्रो कुरा हो, पहिलो कुरा के हो भने यिनले के गरे राष्ट्रको हितमा निर्णय गरे, साहस गरे, आँट गरे, हिजो एकले अर्कालाई गाली गरेको भए पनि, हिजो एकले अर्कालाई सिद्ध्याउनु पर्छ भनेको भए पनि होइन, हिजो एकले अर्कालाई के अरे अपहेलना गरेको भए पनि, ती सबै कुराहरू भुले, नेताको महानता भने त्यही हो, त्यस कारणले नेताले मात्रै सक्छ यो कुरा गर्न, अरूले सक्दैन होइन, उनको महानता हो यो। त्यो भए पनि आज आएर उनले एउटा नयाँ नयाँ चिज देखे, राष्ट्रको पक्षमा नयाँ ढङ्गले एउटा नयाँ राष्ट्रको स्वार्थ अगाडि जब आयो, यसले राष्ट्र बन्छ भन्ने जब लाग्यो, यो आवश्यक छ भने जब लाग्यो, साहसपूर्वक निर्णय गरे, नेता भने त्यही हो है, नेताको महानता भने त्यहाँनिर हुन्छ। कहिलेकाहीँ नेताले खोर्सिन्छ पनि तल तल झरेर, तर अन्तत गत्ता उसले आकाशमा चिल जस्तै उड्छ भन्ने हामी मान्यता राख्दछौँ।
स्वभाव स्वभाव त सच्चिन जरुरी देखियो नि,
स्वभाव त हुन सक्छ,
स्वभाव यत्रो पार्टीलाई यो जेट विमान चलाए जस्तो सानो कुरा कहीँ मिस गल्ती भयो भने त आकाशबाट खस्न पनि बेर लाग्दैन नि,
त्यो त्यो त हुन्छ नि, त्यो त त्यस कारणले त त्यहाँ अरू वाच डगहरू पनि हुन्छ नि, त डगहरू पनि हुन्छन् होइन, त्यस्तो भयो भने त तत्काल त्यसको समीक्षा हुन्छ, आलोचना हुन्छ, आत्मआलोचना आफ्नो विधिमा हुन्छ, तर त्यो कुरा अहिले अब हामी अब स्वभावको कुरा गरे, अहिले केपी ओलीलाई अहिले चेन्ज गर्न सकिन्छ, अहिले प्रचण्डलाई बदल्न सकिन्छ, उनले बोल्ने तरिका बदल भनेर हुन्छ, अब केपी ओलीको बोल्ने स्टाइल बदल भनेर हुन्छ, प्रचण्डको बोल्ने स्टाइल बदल भनेर हुन्छ, र कपाल कोर्ने कुरा त अर्कातिर कोर भनेर होला रे, बोल्ने स्टाइल हुन्छ, उनले अहिलेसम्म खाने कुरा तिमीले यो मिठो होइन यो अर्को खाऊ भनेर हुन्छ, उनी त जीवनको एउटा हाम्रा नेताहरू त उत्तरार्धमा छन् नि त होइन, उनीहरूको एउटा ह्याबिट बनिसक्यो नि त, त्यो कुरा अहिले उनको स्वभाव सबै चेन्ज गर्न सकिँदैन, तर पार्टीलाई राष्ट्रलाई हित नहुने कुरा अहिले पनि गर्न छुट उनीहरूलाई हुँदैन, कसैलाई पनि हुँदैन,
फुटाउने
मात्रै हो, चेन्ज गर्ने भने अहिले अब केपिओलीलाई चेन्ज गरेर नयाँ बनाउने, प्रचण्डलाई चेन्ज गरेर नयाँ बनाउने यो सम्भव छ, उनी केपिओली नै हुनु पर्यो, उनी प्रचण्ड नै हुनुपर्छ, तर राष्ट्रको हितमा जनताको हितमा सोच्ने र काम गर्ने हुनु पर्यो, त्यो गर्छौँ भनेर प्रतिबद्ध गरेका छन्, यही त कुरा हो,
कार्यशैली अलिकति सचिन पनि आवश्यक छ,
होइन कार्यशैली पनि त्यही हो, त्यही त कुरा हो, सचिन भने त प्रतिबद्ध नै त्यही कार्यशैली सचिने, हामी अब यसरी गर्छौँ हामी यसरी लाग्छौँ भनेका छन् सचिनु पर्छ, गलत प्रक्रियातिर गलत तरिकाले जानुहुन्न भन्ने कुरा त स्वाभाविक कुरा हो।
जनार्दनजी, यो अलिकति द्वन्द्वका केही द्वन्द्वकालीन मुद्दा छन्, तपाईँहरूलाई लामो समयदेखि यसको निरूपण हुन सकिरहेको छैन, भलै दुईवटा आयोग गठन भएका छन्, काम पनि भइरहेको छ, यद्यपि ती अझै निष्कर्षमा पुगेका छन्, अब द्वन्द्वकालीन मुद्दाहरू एकीकृत यो नेकपा पार्टीमा कसरी छलफल हुन्छ, कसरी समाधान खोजिन्छ यसको चाहिँ?
यो पार्टीमा समाधान हुँदैनन्, यो राज्यले समाधान गर्ने हो,
पार्टी नै राज्यले पार्टीले राज्य चलाइरहेको छ,
यो आयोगले समाधान गर्ने हो, आयोगको लागि निश्चित विधि एउटा प्रक्रियामा त्यसको एउटा कानुन बनाएको छ नि, त्यो कानुनका आधारमा होइन जो ढिलाइ भइरहेको छ त्यसलाई अलिक तीव्रता दिएर यसलाई
तपाईँहरूले सहयोग गर्नु भएन त्यही भएर ढिला भइरहेछ भन्ने उहाँहरूको भनाइ छ,
होइन होइन त्यस्तो होइन, निर्वाचन लगायत कुराहरूले त्यस्तो पनि उहाँलाई फिलिङ भएको भयो त्यो अर्को कुरा हो, नत्र भने हामीले हाम्रै समस्या समाधान गर्न सहयोग नगर्ने भन्ने त हुँदैन, बिचका निर्वाचनपछि निर्वाचनमा गइयो नि त, देशको राजनीतिक परिस्थितिले त्यस्तो हुन पुगेको होला, तर अब त्यो विधिसम्मत ढङ्गले हामीले बनाएको कानुनको आधारमा विधिसम्मत ढङ्गले अहिलेको समग्र राष्ट्रको शान्ति प्रक्रियाको मर्मको आधारमा अहिलेको राष्ट्रको आवश्यकताको आधारमा होइन हामीले त्यसलाई समाधान गर्ने हो गर्छौँ।
कति समय लाग्छ?
समय त आयोगले भन्छ, प्राविधिक प्राविधिक कुरा मैले भन्न सक्दैन, त्यो आयोगलाई गरेर लिनु नि एउटा अन्तर्वार्ता।
अनि त्यो उहाँहरूले म्याथ दुईपटक उहाँले गुजारिसक्नु भएको छ,
कार्यपालिका पेश गरेपछि सरकारले फुल सपोर्ट गर्छ, सरकारले फुल सपोर्ट गर्दा उहाँले कतिमा सक्नुहुन्छ उहाँले भन्नुपर्छ, त्यो मैले कहाँ भन्न मिल्छ त्यो कुरा।
अन्तिममा अब धेरै कुरा मिल्यो, कार्यगत एकता पनि भयो, तपाईँहरूले चुनावी गठबन्धनलाई पनि जीवन्त राखेर पार्टी एकतासम्म पुग्नु भयो। सिद्धान्तको कुरा अलिक बढी पेचिलो भनेको छ, जबज र माओवादी यी दुईटामा दुई वर्षसम्म तपाईँहरूले बसमा लैजाने कुरा छ, के हुन्छ
त्यो? पेचिलो छैन, अहिलेसम्म हामीले अप्नाएको जो मतलब सिद्धान्त छ, हिजोको परिस्थितिसम्म आइपुग्दाखेरि, संविधान निर्माणसम्म आउँदा, राजतन्त्रको अन्त गर्दासम्म आउँदा, ती नै वैज्ञानिक थिए, ठिक थिए, आफ्नो शान्तिपूर्ण तरिकाले जाँदा जब जब नै ठिक थियो, हाम्रो तरिका जाँदा माओवाद र एक्काइस शताब्दी जनवाद नै ठिक थियो। अब त नयाँ परिवेशमा आयौँ नि हामी त, नयाँ ठाउँमा आयौँ नि त हामी त, अहिले त सामन्तवादको अन्त्य भयो, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यौँ, अब राष्ट्रको समृद्धिको अभियानमा अगाडि बढ्नु छ, त्यस कारणले हाम्रो राजनीतिक नारालाई अपग्रेड गर्नुपर्ने भयो। अपग्रेड गर्ने भएको हुनाले तत्काल विशिष्ट कार्यदिशा भनेर विशिष्ट रूपमा हामीले भनेर अहिले पिपुल्स डेमोक्रेसी भनेका छौँ, समाजवाद उन्मुख पिपुल्स डेमोक्रेसी भनेर हामीले भनेका छौँ। अहिले तत्कालको लागि अब महाधिवेशनसम्म जाँदाखेरि यी विगतका सबै अनुभवहरूसहित अहिलेको विश्व परिवेश, अहिलेको विश्व प्रविधिको विकास, संचारको विकास र समाजको स्तर र विकासलाई हेरेर हामीले समाजवादतिर अगाडि बढ्नलाई एकदम सुइटेबल हुने खालको एउटा वैज्ञानिक शब्दावली हामी संश्लेषण गर्छौँ, यसमा कुनै समस्या छैन, यसमा नयाँ संसद गरेर जाने भन्ने कुरामा प्रष्ट सहमति छ।
दुई वर्षमा टुङ्गाइसक्नुपर्नेछ,
टुङ्ग्याउँछ।
अब जाँदा जाँदैमा धेरै पहिलाका तपाईँहरूका केन्द्रीय सदस्य अहिले अब केन्द्रीय समितिमा अटिने हो कि होइन, स्थायी कमिटीमा अटिने हो कि होइन भन्ने एउटा चिन्ता छ, असन्तुष्टि पनि छ, अब यसलाई मिलाएर लैजाने के सोच योजना छ? प्रचण्डले पनि अलिक पेसीले मान्नुभएको छ विषय चाहिँ।
म सबै साथीहरूलाई के आह्वान गर्न चाहन्छु भने अब हामीले एकता गरेर एउटा पार्टीलाई वृहत बनाएका छौँ, वृहत केन्द्रीकरण हामीले गरेका छौँ, हामीले कतै किल्लाको काम गर्नु छ त कतै पेचको काम गर्नु छ, कतै मस्तिष्कको काम गर्नु छ, कसै हात, कतै आँखा, कसै कानको काम गर्नु छ, सबै अङ्गका उत्तिकै महत्वपूर्ण योगदान हुनेछन् र हुन्छन्, त्यस कारणले सबैले जिम्मेवारी प्राप्त गर्ने, सबैले उसको क्षमता अनुसारको काम गर्न पाउने वातावरण, आफ्नो कुरा राख्न पाउने वातावरण का ढंगले नयाँ संगठनको एउटा खाका हामी अगाडि बढाउँदैछौँ, त्यस कारणले सबैले काम पाउँछ, मुख्य कुरा आफ्नो क्षमता प्रदर्शित गर्ने र समाजमा योगदान गर्ने ठाउँ चाहिन्छ, त्यो ठाउँ हामी सबैलाई बनाउँछौँ, त्यसको आधारमा भोलि जनताले मूल्याङ्कन गर्ने, त्यसको आधारमा पार्टीले मूल्याङ्कन गर्ने एउटा विधि बनाइयो भने त्यो विधिबाट अनि क्षमताहरू अगाडि बढ्छन् र त्यसले अझ झन बढी काम गर्न पाउने अवस्था सिर्जना हुन्छ, त्यस कारणले यो कुरा हामी मिलाउँछौँ, सबैलाई भूमिका दिन्छौँ र मिलाउँछौँ। यो राष्ट्रको पक्षमा यत्रो ठूलो काम गरेको बेला कोही पनि कोही असन्तुष्टि हुन्छ भने ऊ आफ्नो असन्तुष्टि आफै खिएर होइन आफै जलेर सिद्धिने कुरा मात्रै हो।
हस्, यो महत्वपूर्ण समयको लागि तपाईँलाई धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेकपाका नेता जनार्दन शर्मा। एमाले र माओवादी पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका अबका चुनौतीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।